بسم اللہ الرحمن الرحیم، درود و سلام ہو محمد و آل محمد پہ۔ السلام علیکم ناظرین، انداز جہاں کے ساتھ محمد مہدی شرافت حاضر ہے۔ ہماری ویب سائٹ کا پتہ ہے urdu.sahartv.ir، ای میل ایڈریس ہے andaz_jahan@sahartv.ir، اور انداز جہاں میں آج ہم افغان صدر کے دورے اسلام آباد اور پاک افغان تعلقات کے بارے میں گفتگو کریں گے، تو لیجیے ملاحظہ فرمائیے انداز جہاں۔ ناظرین، افغان صدر حامد کرزئی پیر کو اسلام آباد پہنچے۔ ان کا دورہ ایک روزہ تھا اور پیر کی رات کو ہی انہیں اسلام آباد سے کابل واپس جانا تھا، لیکن رپورٹوں میں بتایا گیا ہے کہ پاکستانی وزیراعظم کی درخواست پر حامد کرزئی نے اپنے دورے میں ایک دن کی توسیع کر دی۔ بعض تجزیہ نگاروں نے افغان صدر کے دورے میں توسیع کو دورے کی کامیابی اور پاکستان کے حکام کے ساتھ مذاکرات سے افغان صدر کے مطمئن ہونے کی علامت قرار دیا ہے، لیکن بعض تجزیہ نگاروں نے دورے میں توسیع کا دوسرے رخ سے بھی جائزہ لیا ہے، اور ان کا خیال ہے کہ ممکن ہے کہ بعض اہم معاملات پر اتفاق رائے نہ ہو سکنے اور ان کے تعلق سے مزید مذاکرات کی ضرورت کے پیش نظر دورے میں توسیع کی گئی ہو۔ البتہ اس بارے میں کوئی بھی حتمی رائے دورے کے نتائج سامنے آنے سے پہلے قائم نہیں کی جا سکتی، لیکن دورے کی توسیع کو اس دورے کی اہمیت کی علامت ضرور قرار دیا جا سکتا ہے۔ آج کے پروگرام میں ہم پہلے اس دورے کی اہمیت، مذاکرات کے ایجنڈے اور ان کے نتائج کے بارے میں گفتگو اور یہ جاننے کی کوشش کریں گے کہ پاکستان کے حکام کے ساتھ صدر کرزئی کے مذاکرات کے نتائج سامنے آئے ہیں یا نہیں، اور اگر سامنے آئے ہیں تو نتائج کیا ہیں۔ اس کے ساتھ ہی اس دورے کی اہمیت بھی زیر بحث آئے گی اور ان حالات کا جائزہ بھی لیا جائے گا جن میں یہ دورہ انجام پا رہا ہے۔ اس موضوع پر گفتگو کے لیے آج ہم نے اپنے اسلام آباد اسٹوڈیو میں آنے کی دعوت دی ہے پاکستان کے ممتاز دانشور اور سینئر تجزیہ نگار ڈاکٹر قندیل عباس کو۔ لندن اسٹوڈیو سے آج کے پروگرام میں شرکت کریں گے برصغیر کے ممتاز دانشور اور سینئر تجزیہ نگار ڈاکٹر مخصوص صدیقی، اور کراچی سے اس پروگرام میں حصہ لیں گے پاکستان کے ہی ایک اور ممتاز تجزیہ نگار راشد احد۔ لیکن پہلے ہماری رپورٹ۔
افغانستان اور پاکستان نے خطے میں قیام امن کے لیے ایک دوسرے کے ساتھ تعاون بڑھانے پر اتفاق کیا ہے۔ پاکستان کا ایک روزہ دورہ کرنے والے افغان صدر حامد کرزئی نے پاکستان کے وزیر اعظم نواز شریف سے ملاقات کی، اور نواز شریف کی درخواست پر انہوں نے اپنے دورے کی مدت میں ایک دن کی توسیع کر کے اسے دو روزہ کر دیا۔ باہمی دلچسپی کے امور پر گفتگو کے ساتھ ہی دونوں رہنماؤں نے خاص طور پر سیکیورٹی کے مسئلے اور طالبان سے مذاکرات کے ایشو کا تفصیل سے جائزہ لیا۔ ملاقات کے بعد مشترکہ پریس کانفرنس سے خطاب کرتے ہوئے افغانستان کے صدر حامد کرزئی نے کہا کہ افغانستان میں قیام امن کے لیے پاکستان کا کردار انتہائی اہم ہے۔ انہوں نے کہا کہ پاکستان افغانستان پیس کونسل اور طالبان کے درمیان روابط میں مدد فراہم کر سکتا ہے۔ انہوں نے تجویز پیش کی کہ دہشت گردی کے سد باب کے لیے افغانستان اور پاکستان کو مشترکہ کارروائیوں پر غور کرنا چاہیے۔ پاکستان کے وزیر اعظم میاں نواز شریف نے اس موقع پر کہا کہ ان کا ملک افغانستان سمیت تمام ہمسایہ ملکوں کے ساتھ اچھے تعلقات کا خواہاں ہے۔ ان کا کہنا تھا کہ پاکستان اور افغانستان کی سلامتی اور بقا ایک دوسرے سے منسلک ہے، اور ہم افغانستان میں استحکام کے لیے کوشش جاری رکھیں گے۔ پاکستانی ذرائع کا کہنا ہے کہ صدر حامد کرزئی اور وزیر اعظم میاں نواز شریف کے درمیان ہونے والی ملاقات میں پاکستان اور افغانستان کے درمیان متعدد ترقیاتی منصوبے شروع کرنے پر بھی اتفاق کیا گیا۔ حامد کرزئی کا یہ 20واں پاکستان دورہ ہے اور اس کے بارے میں تجزیہ نگاروں کا خیال ہے کہ طالبان سے کابل حکومت کی گفتگو کی سمت کچھ اہم پیش رفت ہونے کا امکان ہے۔ حامد کرزئی نے اپنے دورے میں ایک دن کی توسیع کا جو غیر معمولی قدم اٹھایا ہے، اسے بھی طالبان سے مذاکرات کے سلسلے میں پیش رفت کی امید کے تحت اٹھایا جانے والا قدم سمجھا جاتا ہے۔ کابل حکومت چاہتی ہے کہ طالبان سے مذاکرات اس کی نگرانی میں ہوں اور پاکستان اس سلسلے میں تعاون کرے۔ سن 2010 میں کراچی سے گرفتار ہونے والے طالبان رہنما ملا عبد الغنی برادر کی رہائی کے سلسلے میں حامد کرزئی کی کوششوں کو بھی طالبان سے مذاکرات کے ہی تناظر میں دیکھا جا رہا ہے۔ تاہم افغانستان کے اندر تجزیہ نگاروں کا ایک بڑا حلقہ یہ مانتا ہے کہ طالبان سے مذاکرات کا مرحلہ آسان نہیں ہوگا، اور اگر پاکستان نے اس مسئلے میں ثالثی کا رول ادا کیا تو وہ افغانستان میں طالبان کے لیے وسیع اختیارات اور اقتدار میں وسیع حصے داری کا مطالبہ کرے گا، جس کا تسلیم کرنا کابل حکومت کے لیے آسان نہیں ہوگا، کیونکہ اس سے خود کابل حکومت کا کردار بے حد محدود ہو جائے گا۔ طالبان کو اقتدار میں شراکت دینا اس لیے بھی بہت مشکل کام ہے کہ طالبان نہ تو جمہوری اصولوں کو مانتے ہیں اور نہ ہی جمہوریت پر ان کا کوئی یقین ہے، جبکہ حامد کرزئی افغانستان میں جمہوری نظام کو مضبوط بنانے کی کوشش کر رہے ہیں۔ ایسی صورتحال میں پاکستان کی مدد سے طالبان سے مذاکرات کا عمل بہت پیچیدہ اور صبر آزما ہوگا، اور کابل حکومت کو بہت ہوشیاری سے، کیونکہ حکومت کو افغان عوام کے سامنے بھی جواب دہ ہونا ہے جنہوں نے برسوں تک طالبان کے مظالم اور تشدد کا سامنا کیا ہے۔
ناظرین، افغان صدر حامد کرزئی کے دورہ اسلام آباد کے تناظر میں تیار کی گئی ہماری رپورٹ آپ نے ملاحظہ فرمائی۔ چلتے ہیں لندن اسٹوڈیو، جہاں برے صغیر کے ممتاز دانشور اور سینئر تجزیہ نگار ڈاکٹر مقصود صدیقی موجود ہیں۔ گفتگو کا آغاز ان سے کرتے ہیں۔ صدیقی صاحب، السلام علیکم۔
وعلیکم السلام۔
صدیقی صاحب، سب سے پہلے تو ہم افغان صدر کے دورے کے بارے میں آپ کی رائے جاننا چاہتے ہیں کہ آپ کی نظر میں یہ دورہ کتنا اہم ہے اور اس کے کیا نتائج برآمد ہو سکتے ہیں؟
یہ دورہ ظاہر ہے بہت اہم ہے، اور اس میں جو سب سے بڑی بات ہے وہ یہ ہے کہ اب فارمل طور پہ، یعنی آفیشیل طور پہ، کوشش کی جا رہی ہے کہ طالبان سے مذاکرات کیے جائیں
جی۔
اور چونکہ اگلے سال امریکی فوجوں کو وہاں سے افغانستان سے نکلنا ہے، کم سے کم بہرحال یہی بات ہو رہی ہے، کتنے فوجیوں کو نکلنا اور کتنے رہیں گے، اس پہ تبھی میرے خیال میں کسی قسم کی کوئی اگریمنٹ نہیں ہوا ہے، لیکن جو چھپ کے اور پوشیدگی سے جو طالبان کے ساتھ مذاکرات ہو رہے تھے، جیسا ہم کو علم ہے کہ سی آئی اے اور امریکہ نے 2009 میں وینا میں دو تین دفعہ ان کے ساتھ میٹنگز کی، پھر اس کے بعد قطر میں ان کی میٹنگ ہوئی، اور اب قطر میں ان باقاعدہ طالبان کا ایک ریپرزنٹیٹیو آفس بھی کھلا ہوا ہے، جو کہ وہ حزب الاسلامی کے نام سے ان کا جو گروپ ہے اس کا ہے۔ تو اب یہ چاہتے ہیں کہ ان کی جو اب یہ جو ٹرم ہے ان کا کارزائی صاحب کا، وہ اب ختم ہونے والا ہے، آئندہ اس صدر نہیں بنیں گے، تو یہ چاہ رہے ہیں کہ کسی صورت سے ایسے حالات پیدا ہو جائیں کہ جو طالبان جنگ کر رہے ہیں امریکیوں کے خلاف، وہ جنگ ان کی صدارت کے دوران میں ہی ختم ہو جائے، تاکہ حالات کچھ ایسے ہوں کہ جس میں امریکیوں کو جب وہ نکلیں تو ایک طرح سے اپنا، اس کو انگریزی میں کہتے ہیں ایگزٹ اسٹریٹجی، میں ان کی آسانی ہو ایگزٹ نکلنے میں، اور ایسی صورت میں نہ نکلیں کہ وہ آخری، جیسے کہ ان کو ویتنام سے بھاگنا پڑا تھا آخری ہیلی کاپٹر لے کے، کہ وہ پیچھے سے ان کو مار پڑ رہی تھی۔ تو وہ جو کچھ بھی دیکھیے، یہ جو اسلام آباد کی جو میٹنگ ہو رہی ہیں، وہ مجھے یقین ہے کہ امریکہ کے کہنے پہ، انہیں امریکہ کے سی آئی اے کے اور امریکہ کے کا یہ منصوبہ ہے، اس کے تحت یہ ساری میٹنگز ہیں، اور اس میں کوئی، میں سمجھتا ہوں جہاں تک طالبان سے مذاکرات کی بات ہے، تو نواز شریف صاحب نے اپنے الیکشن کے مینیفیسٹو کے دوران میں بھی یہ کہا تھا کہ وہ جو مختلف گروہ ہیں ان سے وہ مذاکرات کریں گے، اور پاکستان کے جو حالات میں جو طالبان کا جو حصہ ہے، خاص طور پہ تحریک طالبان پاکستان میں، اس سلسلے میں تو نواز شریف صاحب چاہ رہے تھے کہ ان سے کسی قسم کا ان سے مذاکرات کر کے پوچھا جائے کہ آخر میں وہ چاہتے کیا ہیں. اب یہ چونکہ کارزائی صاحب آئے ہیں یہاں پہ, اور اس میں اچھا دوسری چیز میں عرض کرنا چاہوں گا کہ جو امریکہ اگلے سال جو 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 فوجیں نکلنے کا جو انہوں نے ارادہ کیا ہے, اس میں جو سب سے بڑا جو مسئلہ اب درپیش ہے وہ یہ ہے کہ کتنے فوجی وہاں سے نکلیں گے اور کتنے واپس رہیں گے, اور اس میں افغانستان میں کتنے اڈے امریکی فوجوں کے وہاں پہ قائم ہوں گے. یہ بھی ایک وہ ہے. اور آپ مجھے یقین ہے کہ طالبان کو کسی صورت میں یہ گوارا نہیں ہوگا کہ یہاں پہ افغانستان میں کسی قسم کی کوئی بھی مطلب یہ کہ بڑی امریکی موجودگی جو ہے اگلے سال کے بعد یہاں پہ ہو. تو یہ بھی ہے. اور تیسری چیز یہ کہ پاکستان کے لیے بھی جو تحریک طالبان سے جو پاکستان کے مسئلے مسائل پیش آ رہے ہیں وہ اس میں بھی ممکن ہے کہ کمی آئے. تو یہ جو سب سے بڑی چیز ہے, جیسے آپ کے رپورٹ میں بھی ہم نے سنا کہ ملا عبد الغنی کے رہائی کے کہ وہ یہ چاہتے ہیں کہ ان کو رہا کیا جائے تاکہ ان کو وہ جو ہیں ملا عمر کے بعد انہی کا نمبر آتا ہے, تو ان کے ساتھ جو ہیں جو مذاکرات ہوں گے تو ممکن ہے کہ کچھ ایسے اس میں سے حالات پیدا ہوں کہ جس سے یہ ہوگا کہ طالبان کے جو یعنی امریکہ کے حملے سے پہلے جو حالات تھے اور جس طرح سے انہوں نے ظلم اور تشدد کیا تھا وہ اس سے وہ ہٹ کے بات کریں, اور یہ ہو کہ اس میں آئندہ افغانی حکومت جو آئے گی اس میں تو طالبان کا کیا حصہ کیا کردار ہوگا اس کی بھی بات کرنی پڑے گی. کیونکہ اس میں کوئی شک نہیں ہے کہ جو امریکی فوجیں جو اب یہاں سے جو شکست دی ہے امریکی فوجوں کو وہ تو طالبان نے دی ہے, اور اس کو افغان کی عوام کو اس بات کا علم ہے, وہ جانتے ہیں طالبان سے کتنا بھی غم و غصہ و نفرت ہو لیکن بہرحال وہ انہی کی پہلی حکومت تھی جس کو امریکوں نے آ کے ہٹایا اور پھر انہی لوگوں نے دوبارہ سے ری گروپ ہو کے امریکہ کو شکست دی ہے. تو اب طالبان کا تو اس میں آئندہ جو بھی افغانی حکومت ہوگی اس میں بہت ہی حصہ ہونا چاہیے ہوگا میں سمجھتا ہوں, اور اس کے علاوہ کوئی چارہ نہیں ہے. اب چاہتے یہ ہیں کہ وہ ایسے طالبان ہیں جس کو کہتے ہیں جیسے کہ اب وہ جو قطر میں جو آفس ہے ان کا جو ریپرزنٹ آفس ہے اس میں جو طالبان ہیں جس کے ساتھ مذاکرات ہو رہے ہیں جس کو میں نے کہا تو سافٹ فیس یعنی کہ اس طرح کے طالبان کو چاہتے ہیں کہ وہ آئیں اور پھر وہ حکومت میں حصہ بھی لے سکتے ہیں. لیکن جو سب سے بڑی چیز ہے وہ یہ ہے کہ پاکستان سے جو افغانستان کے تعلقات تھے جو طالبان کی پہلی 2001 سے پہلے کہ افغانستان ایک واحد ملک تھا جو کہ مجھے یقین ہے کہ پاکستان کو کوئی مدد کی ضرورت ہوتی مدد کے لیے آتا ہے, لیکن مشرف صاحب نے 2001 میں جو ستمبر 12 ستمبر 2001 میں جو 7 ڈیمانڈز جو انہوں نے کولن پاؤل صاحب نے ان سے مانگی تھی اس پہ سب کو منظور کر کے افغانیوں کو اور طالبان کو اور پورے ملک کو اپنے خلاف کر لیا. جب سے جو ہے پاکستان کے اور افغانستان کے تعلقات بہت کشیدہ رہے ہیں, بلکہ اور ملکوں کا اثر اور رسوخ زیادہ ہو گیا افغانستان میں, اور پاکستان سے جس سے ایک زمانے بالکل اوپن بارڈرز تھے تو وہ سب ختم ہو گئے. تو یہ بڑا ضروری ہے پاکستان کے لیے بھی میں سمجھتا ہوں کہ یہ مذاکرات ہوں, کیونکہ پاکستان کے حالات میں جو آج کل جو 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 مسئلہ ہوا. اچھا ایک چیز میں بس کہہ دوں کہ یہ جو تحریک طالبان پاکستان ہے یہ ان کے بارے میں ہم کو یہ نہ بھولنا چاہیے کہ ان کو امریکہ نے کو اعتراض قائم کیا ہے, اور سی آئی اے نے جب یہ بلیک واٹر اور یہ ایکس سی جو آئے تھے تو ان کو لانے کی وجہ یہی تھی کہ طالبان کو یہ مالی مدد کریں طالبان کی یہ اور اسلحے سے مدد کریں تاکہ پاکستان کی گردن میں ان کی جو گرفت ہے وہ مضبوط ہو. تو
بہت بہت شکریہ,
ہمیں خیال رکھنا چاہیے کہ طالبان جی جی
جی ہم آئیں گے آپ کی طرف سے دیکھیں صاحب, اور راشد احد صاحب سے کراچی سے ہمارا رابطہ برقرار ہو گیا ہے. راشد احد صاحب السلام علیکم. جی کراچی سے.
وعلیکم السلام ورحمۃ
جی.
اللہ وبرکاتہ.
جی جناب حامد کرزئی صاحب کے دورے کے بارے میں پاکستان میں کیا رائے پائی جاتی ہے, اس دورے کو کس نظر سے دیکھا جا رہا ہے پاکستان میں؟
دیکھیے پاکستان میں عام تاثر جو حامد کرزئی صاحب کے متعلق ہے
جی
وہ
جی
یہی تاثر ہے کہ بہرحال وہ امریکی پالیسی پہ کاربند ہیں
جی
اور اس یہ دورہ ان کی اپنی کسی مجبوری کی وجہ سے ہے اور پھر یہ کہ نواز شریف صاحب جو طالبان سے مذاکرات کے بہت بڑے حامی ہیں ان کی دعوت کے پیش نظر حامد کرزئی صاحب نے
جی
گویا کہ پیش قدمی کی ہے آنے کی اور یعنی ان کے حامد کرزئی صاحب کو بھی ضرورت اس بات کی ہے کہ طالبان سے مذاکرات کی جائے بلکہ وہ آئے ہی ہیں اس بات کے لیے کہ جو طالبان کے اہم رہنما پاکستان میں زیر حراست ہیں قید میں ہیں مثلا ملا برادر وغیرہ ان کو رہائی دلائی جائے نواز شریف صاحب سے درخواست کر کے
جی
اور اس طریقے سے خود طالبان سے کرزئی صاحب براہ راست گفتگو کریں گویا کہ پاکستان جو ہے وہ افغان حکومت اور صدر کرزئی صاحب کے مابین طالبان سے براہ راست گفتگو کو چینلائز کرنے کا موقع ان کو فراہم کرے یہ ہے تو اب رہا کہ لیکن کوئی بہت زیادہ اس حوالے سے اس صدر کرزئی صاحب کے حوالے سے پاکستان کے سیاسی اور صحافتی حلقوں میں کوئی بہت زیادہ جوش و خروش نہیں پایا جاتا ہے
جی
اور نہ کوئی بہت زیادہ اس حوالے سے توقع پائی جاتی ہے کہ ان دونوں کے مابین تعلقات کا جو اسٹیٹس کو ہے وضع موجود ہے
جی جی
اس میں کوئی بنیادی فرق پڑے گا
جی راشد احسا یہ جو دورے میں توسیع ایک دن کی گئی ہے اس بارے میں کیا رائے ہے یہ اس توسیع کا مقصد کیا تھا
جی وہ توسیع مسئلہ یہ کہ جب حامد کرزئی صاحب تشریف لا رہے تھے تو
جی
خود افغانستان ہی میں پریس والوں کو یہ بتایا تھا انہوں نے
جی
کہ میری خواہش ہے کہ پاکستان سے ہماری گفتگو کامیاب ہو
جی
لیکن اور ہم پر امید ہیں یعنی امیدیں تو ہماری ہیں اور
جی
ہم پر امید ہیں لیکن ہمیں یقین نہیں ہے ہم یقین کے ساتھ کچھ نہیں کہہ سکتے ہیں یہ حامد کرزئی صاحب نے خود گویا کہ پریس کانفرنس سے یہ فرمایا تھا تو اب جب آئے ہیں تو وہ ظاہر ہے اسی حساب سے انہوں نے اپنے دورے کا شیڈیول طے کیا تھا ان کا ڈے لانگ جو وزٹ ہے یا
جی
وہ ایک روزہ دورہ ہے وہ خود اس بات کی علامت ہے کہ وہ بہت زیادہ کوئی پر امید نہیں تھے لیکن لگتا ہے کہ دونوں کی کچھ مجبوریاں ایسی ہیں حسن حامد کرزئی صاحب جیسا کہ ہمارے لندن کے محترم تجزیہ نگار نے فرمایا کہ وہ آئندہ اپریل میں خود ان کا ٹرم ختم ہو رہا ہے ان کی مدت ختم ہو اس کے بعد ظاہر ہے کہ اس طرح کے حالات اس طرح کے ممالک میں جہاں یعنی کہ اپنے منصوبے یا اپنے روڈ میپ کے تیار نہیں کرتے ہوں اپنے معاملات کے لیے بلکہ بیرونی قوتیں ہمارے اس طرح کے ممالک میں دخالت کرتی ہیں اور ان کے لیے جو منصوبے بناتی ہیں یا روڈ میپ تیار کرتی ہیں وہ بیرونی ممالک تیار کرتے ہیں تو اس طرح کے حالات میں ظاہر ہے کہ ان کو یہ اعتماد نہیں ہے کہ میرے چلے جانے کے بعد میرے فزیکل سروائیول کی بھی گارنٹی ہوگی کہ نہیں اس لیے کہ ظاہر ہے کہ طالبان نے یعنی طالبان امریکہ سے برسر جنگ رہے ہیں اور ان کو یعنی وہ بہت منظم فوجی ایک قوت ہیں وہاں افغانستان میں تو ظاہر ہے اور طالبان ہمیشہ سے ایک ناپسندیدہ نگاہ سے صدر کرزئی صاحب کو دیکھتے رہے ہیں اور کہتے رہے ہیں کہ یہ امریکی ایجنٹ ہیں، تو ان کی فزیکل سروائیکل ضرورت ہے. ادھر پاکستان بھی چاہتا ہے، دوسری طرف پاکستان بھی چاہتا ہے اور خود افغانستان کو بھی ایک ضرورت یہ ہے کہ ظاہر ہے کہ بہت زیادہ ڈی اسٹیبلائزیشن ہو گئی ہے ان ممالک میں، ان ممالک میں جن کی یعنی جو حاکم قوتیں ہیں، خود ان حاکم قوتوں کی سروائیول اور ان کے انٹرسٹ کے حوالے سے ان کے اندر بہت انسرٹینٹی، غیر یقینی صورتحال پیدا ہو چکی ہے. تو اس غیر یقینیت، انسرٹینٹی اور گویا کہ جو ان کی صورت جو بدامنی کی صورتحال ہے، اس کے پیش نظر بھی یہ چاہتے ہیں کہ تھوڑی سی یعنی اسٹیبلٹی لائی جائے، ایک خواہش ان کے اندر پائی جاتی ہے. لیکن یہ اپنے گوناگوں مسائل میں پہلے سے بیرونی قوتوں نے ان کے مسائل اس قدر گوناگوں اور یعنی اس قدر پیچیدہ کر دیے ہیں، دیگرگوں کر دیے ہیں، کہ ظاہر ہے اتنا آسان نہیں ہے ان کے لیے کہ ان مسائل کو ایک روز کی یعنی اپنے دورے کی ایکسٹینشن سے سلجھا سکیں. بہرحال یہ ایک خوشائن بات ہے، ایک بہت ہی خوشائن بات ہے کہ ان کے اندر کم سے کم اتنی سیاسی قوت ارادی تو پائی جاتی ہے کہ چاہ رہے ہیں کہ ہم اپنے مسائل حل کریں. لیکن پہلے سے جو بہت زیادہ پیچیدگی پیدا ہو چکی ہے، اس کے پیش نظر بہت زیادہ یعنی کہ کسی توقعات رکھنا یہ غیر حقیقت پسندی ہوگی.
بہت بہت شکریہ جناب، ہم آپ کی طرف دوبارہ آئیں گے. اور ناظرین، ہمارے اسلام آباد اسٹوڈیو میں ڈاکٹر قندیل عباس صاحب موجود ہیں. قندیل عباس صاحب، السلام علیکم. جی قندیل عباس صاحب.
جی میں آپ کو سن رہا ہوں.
جی قندیل عباس صاحب، افغان صدر حامد کرزئی کے دورے سے متعلق تازہ تفصیلات کیا ہیں؟ آج اسلام آباد میں ان کی مصروفیات کیا رہیں اور مذاکرات کی تفصیلات سامنے آئی ہیں یا نہیں؟
دیکھیے، تفصیلات تو کافی سامنے آئی ہیں. اصل میں حامد کرزئی صاحب کو جب یہ دعوت دی گئی تھی اور سرتاج عزیز افغانستان گئے تھے ان کو دعوت دینے، تو اس وقت افغان حکومت کا ریئیکشن کوئی زیادہ پازیٹیو نہیں تھا، اور اس وقت جو وہاں کے سرکاری ذرائع تھے اور وہاں کے ڈپلومیٹس کی سرکلز میں جو باتیں ہو رہی تھیں وہ یہ تھی کہ حامد کرزئی صاحب اب تک 19 دورے پاکستان کے کر چکے ہیں، اور ان 19 دوروں میں ان کو کسی قسم کے کوئی جو ایکسپیکٹڈ نتائج تھے وہ نہیں ملے. اور اس وقت یعنی اس دعوت کے باوجود یہ اعلان کیا گیا تھا کہ حامد کرزئی صاحب پاکستان کا دورہ نہیں کریں گے، اس لیے کہ پاکستان سے کوئی ایکسپیکٹیشنز نہیں تھی کہ وہ ہمارے مطالبات پورے کریں گے. لیکن بعد میں میرا خیال ہے کہ وہ کنونس ہوئے، اور کنونس اس وجہ سے ہوئے کہ ایک تو پاکستان میں نئی حکومت برسر اقتدار آئی نواز شریف صاحب کی، اور نواز شریف صاحب کے برسر اقتدار آنے میں جو کیلکولیشنز میرا خیال ہے افغان حکومت نے کی ہیں وہ یہ ہیں کہ ماضی میں نواز شریف صاحب میں اور پاکستان آرمی کے درمیان، پاکستان کے فوجیوں کے درمیان کچھ اختلافات رہے ہیں، اور نواز شریف صاحب کی حکومت کو گرایا بھی گیا تھا. اور اب وہ ایکسپیکٹ یہ کر رہے ہیں کہ ماضی میں چونکہ ڈیسیژن میکنگ افغانستان کے حوالے سے پاکستان کے فوجیوں کے پاس تھی، ان کی ایکسپیکٹیشن یہ تھی، اور اب شاید یہاں کی سیاسی قیادت مضبوط ہو گئی ہے تو ان کے ساتھ ڈائیلاگ کیے جا سکتے ہیں. حامد کرزئی صاحب کو یہ اس چیز کا بخوبی اندازہ ہے کہ پوسٹ 2014 کا جو زمانہ ہے، یعنی 2014 کے بعد کے جو حالات ہیں، افغانستان کی حکومت کے لیے سب سے بڑا اور سب سے اصل خطرہ طالبان ہے، اور وہ ہر صورت میں طالبان کو ٹیبل ٹاک میں لا کر ان کو پولیٹیکل پروسیس کے اندر لانا چاہتے ہیں، اور ان کو یہ پتہ ہے کہ پاکستان کی سپورٹ کے بغیر یہ پاسیبل نہیں ہے. اور پاکستان کی طرف سے ان کو یہ بھرپور آفر دی گئی ہے، یعنی سرتاج عزیز صاحب جب گئے تھے اس وقت بھی اور ابھی بھی ملاقاتوں میں انہوں نے کہا تھا جو پاکستان کا انفلوئنس ہے پاکستان اس کو استعمال کرنے کے لیے تیار ہے، اور یہ مذاکرات دوبارہ ہو سکتے ہیں. اور پریکٹیکلی پاکستان نے جو دوحا میں مذاکرات ہوئے تھے اس میں پاکستان نے اپنا رول بھی پلے کیا. اب اگر یہ مذاکرات آگے چل کر ترکی میں یا سعودی عربیہ میں ہوتے ہیں، جس کا ایک ایکسپیکٹڈ دو ملکوں کا نام لیا جا رہا ہے اور زیادہ اس میں ایکسپیکٹیشن سعودی عربیہ سے ہے، تو اس میں بھی پاکستان نے اپنا رول پلے کرنے کی بات کی. لیکن اصل اب پرابلم یہ ہے جو یہاں پر تازہ خبریں یہ ہیں کہ اس رول کو پلے کرنے کے لیے خود پاکستان کی اپنی بھی کچھ شرائط ہیں، اور ان شرائط میں ٹاپ آف دا لسٹ یہ ہے کہ افغانستان کی سرزمین پاکستان کے خلاف استعمال نہ ہو. اس کی گارنٹی कौन देगा कि पाकिस्तान अगर कोई अच्छा रोल प्ले करता है और कल अगर अफगानिस्तान में कोई ऐसी हुकूमत बरसर इक्तदार आ जाती है कि जो पाकिस्तान फ्रेंडली ना हो या एंटी पाकिस्तान हो, तो पाकिस्तान को तश्वीश यह है कि उस सूरत में शायद अफगानिस्तान की सरजमीन जो टेररिस्ट हैं वो इस्तेमाल करके पाकिस्तान के मफादात को नुकसान पहुंचा सके। अब ये दो ऐसी क्रिटिकल चीज़ें, और स्पेशली इसमें जब इंडियन एलिमेंट आ जाता है कि पाकिस्तान ये भी एक्सपेक्ट कर रहा है कि इंडिया की $2 बिलियन से ज़्यादा की वहाँ पे अफगानिस्तान में सरमाया लगाया हुआ है और मुख्तलिफ इंडस्ट्रीज़ में, और बहुत से उनके आपस में एग्रीमेंट भी हुए हैं और इंडिया वहाँ पे एक रोल प्ले कर रहा है इंडस्ट्री के अंदर, इकोनॉमी के अंदर, उनके सोशल सेक्टर के अंदर। अब जाहिर है अफगानिस्तान एक इंडिपेंडेंट स्टेट है, तो पाकिस्तान की अगर इस सिलसिले में भी शरायत होंगी तो इससे अफगानिस्तान के लिए एक मुश्किल सिचुएशन में पहुंच जाता है। स्पेशली जब करजई साहब यहाँ पे आए तो अफगान हुकूमत के कुछ लोग इंडिया भी गए हैं और वहाँ से वो फौजी सपोर्ट भी लेना चाह रहे हैं कि अगर 2014 के बाद अफगानिस्तान को कोई सिक्योरिटी इशूज़ हों तो उसमें इंडिया की सपोर्ट ली जाए। अब ये एक बड़ा उलझा हुआ ऐसा मसला बन गया है कि पाकिस्तान रोल प्ले करना चाह रहा है लेकिन पाकिस्तान की जो शरायत हैं वो अब अफगानिस्तान कैसे पूरी करता है, इसके ऊपर मेरा ख्याल है डायलॉग चल रहा है।
जी बहुत बहुत शुक्रिया जनाब। सिद्दीकी साहब, जनाब राशिद अहद साहब ने भी अपनी गुफ्तगू में इशारा किया है और आपने भी और कंदिल अब्बास साहब ने भी, तालिबान का मसला कि तालिबान से जो मुजाकरात है और पाकिस्तान उसमें अहम रोल अदा कर सकता है कि अफगानी जो तालिबान है, अफगानिस्तान के तालिबान, उनसे इसका मतलब है कि पाकिस्तान के कुछ रवाबित हैं और पाकिस्तान अपना असर व रसूख उन पर रखता है जिन्हें इस्तेमाल करके वो सालिसी का किरदार अदा कर सकता है। यहाँ पर आपने भी इशारा किया था और राशिद अहद ने भी कि वज़ीर आज़म नवाज शरीफ इलेक्शन के ज़माने में भी ऐलान कर चुके हैं तालिबान से मुज़ाकरात का। मेरा ख्याल है कि नवाज शरीफ साहब जो मुज़ाकरात की बात कर रहे थे तालिबान से, वो तहरीक तालिबान पाकिस्तान है। तहरीक तालिबान पाकिस्तान के ताल्लुक से कहा यह जाता है कि अफगानिस्तान के जो तालिबान हैं वो और हैं और तहरीक तालिबान पाकिस्तान वो और है। आपने भी अपनी गुफ्तगू में यह कहा कि तहरीक तालिबान पाकिस्तान अमरीका ने तश्कील दी है, अफगानिस्तान का मसला यानी अफगानिस्तान पर कब्जे के बाद जब ब्लैक वाटर्स वगैरह वहाँ आई तो उनकी मदद से इनकी तश्कील अमल में आई और ये आगे बढ़े और अमरीकी मफादात कि अगरचे ये अपने आप को अमरीका का मुखालिफ बताते हैं लेकिन इन्होंने जितने भी काम किए हैं वो अमरीकी मफादात के तहफ़ के लिए, अगरचे इन्होंने ड्रोन हमलों की मुखालफत की लेकिन ड्रोन हमलों के मुखालफत में हर ड्रोन हमले के बाद इन्होंने निशाना बनाया है पाकिस्तान को और पाकिस्तानियों को। अफगानिस्तान में जो तालिबान है वो अमरीका के साथ जंग कर रहे हैं, तो रब्त क्या है नवाज शरीफ की हुकूमत जो तालिबान पाकिस्तान से मुज़ाकरात करना चाहती है उसमें और अफगानिस्तान के अंदर जो तालिबान पाए जा रहे हैं जिनसे अफगान हुकूमत को सामना है और अफगान हुकूमत जिनके साथ मुज़ाकरात करना चाहती है, दोनों में रब क्या है?
देखिए वो एक चीज़ तो जो जो पाकिस्तान जो तहरीक तालिबान के बारे में हमको याद रखना चाहिए कि इनकी कुव्वत ज़्यादा बढ़ गई उस जब से कि पाकिस्तानी फौजों ने वो जो जो फाटा एरियाज के ऊपर हमला किया और ख़ासतौर पर वज़ीरिस्तान वगैरह में जो बमबारी की और जो जंग पाकिस्तान की फौजों ने वहाँ पर जंग शुरू की उससे तालिबान एक और ज़्यादा उस अपने सामने आ गए थे तहरीक तालिबान के लोग, क्योंकि जो इनके अगर आप जो प्राइवेट स्टेटमेंट्स आते हैं जो पाकिस्तान में भी छपते हैं यहाँ पे भी आते हैं वो ये कहते हैं कि वो उनकी कुव्वत में इजाफा इस वजह से और ज़्यादा हुआ कि पाकिस्तानी फौजों ने वहाँ पर जो ज़्यादतियाँ शुरू की तो उनको न्यूट्रलाइज करने के लिए ये ज़्यादा आगे आ गया। अमेरिका का तो किरदार हमेशा से यह रहा है कि दोनों फरीकैन को कि वो मदद करता है ताकि उसको एक मतलब यह कि तहरीक तालिबान को इसलिए कि वो जब उनकी वजह से जो इंतजार फैले वो उससे अमेरिका को एक शय मिले, मौका मिले अपना एक्शन लेने के लिए, और जब अपना एक्शन लेने के लिए तो फिर उसका ये है कि वो अपनी जो मौजूदगी है उस खत्ते में उसको एक तरह से जस्टिफाई करने के लिए उसको कि ये हमें यहाँ ज़रूरी है क्योंकि यहाँ पे हो रहा है। मैं छोटी सी बात आप बताता चलूँ कि आपको याद होगा कि जब पहली दफ़ा हम पाकिस्तानी फ़ौजों ने बमबारी शुरू की थी वज़ीरिस्तान में, तो तालिबान के लीडरों को अमेरिका ने खुद हेलीकॉप्टर्स भेज के वहाँ से हटाया था महफूज जगह के ऊपर। ये ख्याल रखना चाहिए। तो ये इतना अच्छा, अब आपका जो सवाल है कि ये इसमें जो पाकिस्तान के तालिबान हैं और अफगानी तालिबान में, मैं बुनियादी तौर पर देखिए उनका जो फ़लसफ़ा है या जो उनका उनके जो ख्याल हैं वो तो एक ही हैं, और उसमें अब उसमें हम नहीं जाना चाहते कि वो जो मुल्ला उमर के ज़माने में जिस तरह की उनकी पॉलिसीज थी, मैं समझता हूँ उसमें और अब में कोई ज़्यादा फ़र्क नहीं है। हालांकि अगर आप इन लोगों के जो हाल में जो स्टेटमेंट्स आए हैं, ख़ासतौर पे एक जो ख़त आया था आपकी नज़र से गुजरा होगा जो ये मलाला के सिलसिले में जो था, मुझे याद नहीं आ रहा कि जिन्होंने तालिबान के एक रिप्रेजेंटेटिव में लिखा था, उससे तो जाहिर ये होता है कि जो पाकिस्तान के जो तालिबान हैं वो एक अपनी ऐसी शक्ल पेश करना चाहते हैं जो मुख्तलिफ है उस ज़माने से जब जो तालिबान हुकूमत कर रहे थे 2001 से पहले अफगानिस्तान से।
जी
तो उस अगर आप उसको उस रोशनी में देखेंगे तो ये महसूस होगा कि अफगानी तालिबान और पाकिस्तानी तालिबान में फ़र्क है। लेकिन मैं समझता हूँ कि ये जहाँ तक वो जो है मतलब ये कि जो उनकी जो ओवरऑल कमांड है और वो मुल्ला उमर या जो भी अभी इसको कमांड कर रहे हैं वो सब तालिबान ग्रोहों को ज़ाहिर उन्हीं से मतलब ये इशारा मिलता है या हुक्म मिलता है। तो ये नवाज शरीफ साहब ये चाहते हैं कि जो पाकिस्तान में इंतशार फैला हुआ है और जो तालिबान की वजह से जो मुश्किल हैं उसको दोनों मतलब ये कि दोनों ममालिक कारज़ाई साहब भी और नवाज शरीफ साहब दोनों ये चाहते हैं कि जो तालिबान को किसी सूरत से मज़ाकरात में शामिल करके और न्यूट्रलाइज तो नहीं लेकिन पॉलिटिकल प्रोसेस में जैसा भी हमने सुना उसमें शामिल किया जाए ताकि वो जो जो शिद्दत है जो 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 मशाकिल पेश आ रही हैं दोनों मुल्कों को वो कम हो। अफगानिस्तान में तो मुझे कोई शक नहीं है कि जब तक के हुकूमत में जो भी हुकूमत की शक्ल होगी अगले साल या जब भी होगी 2014 के बाद या जब भी, उसमें तालिबान ज़रूर शामिल होंगे। और अमेरिका ये चाहता है कि वो तालिबान वो हों जिसको मैंने कहा था सॉफ्ट तालिबान, ताकि वो भी वो ऐसे हों कि जो के ज़्यादा अमेरिका के खिलाफ नहीं हों, और वो जो भी जिस भी पिट्ठू सदर को अपने बिठाएंगे इनके कारज़ाई साहब के बाद वो उनको उनको बहरहाल बजाय इसके कि अभी तक तो देखिए कारज़ाई साहब के बारे में एक मजाक तौर पे ये कहा जाता है कि ही इज़ कि उन वो जो हैं वो मेयर हैं उसके काबुल के, मेयर ऑफ काबुल, ये नॉट प्रेजिडेंट मतलब ये अफगानिस्तान के सदर नहीं है बल्कि काबुल के वो मेयर हैं। तो उससे ज़रा सा ज़्यादा अब जो नई हुकूमत आएगी उसमें जो सदर का इंतखाब होगा वो ज़ाहिर सदर अपना असर रसूख चाहेगा कि सारे मुल्क में हो और बगैर तालिबान की मदद के नहीं हो सकता। तो तालिबान को तो पॉलिटिकल प्रोसेस में गवर्नमेंट में शामिल करे बगैर तो ये हो ही नहीं सकता, और ये उसका ख़तरा उसमें ये भी है कि अगर ये नहीं होता तो अमरीकी फ़ौजी निकलेंगे नहीं अफगानिस्तान से, और ये कि ये जो जंग है वो जारी रहेगी, या फिर ये होगा कि जो उन्होंने परमानेंट बेसिस अमेरिका में बनाने हैं अपने वो उसमें इजाफा होगा और उसमें बहुत ज़्यादा फ़ौजी रहेंगे। तो पाकिस्तान के लिए ये है कि पाकिस्तान में तो अब कहाँ तक सच है ये मुश्किल है कहना, लेकिन जो भी कोई हंगामा होता, हंगामा आ रही होती, कुछ होती है, उसमें तहरीक तालिबान का नाम आता है। वो कराची से लेकर आप समझ लीजिए कि फटा एरिया तक वो जो भी कुछ है हंगामे उसमें उन्हीं का सबसे पहले नाम आता है। तो नवाज शरीफ साहब को भी ज़रूरत है कि वो इनको किसी सूरत से काबू मिलाएं और इनको कारज़ाई साहब को, और कारज़ाई साहब ये चाहते हैं कि अपने उनका टर्म ख़त्म होने से पहले अगर वो कुछ इस किस्म का इनके साथ मुज़ाकरात करके कुछ किसी भी अग्रीमेंट पे पहुंच जाते हैं तो उनके लिए बहरहाल एक तरह का ये एक बड़ा बड़ा उन्होंने कारनामा अंजाम दिया होगा। और मुमकिन है कि जब वो अपने उनका जब अप्रैल में उनका टर्म ख़त्म हो तो अमेरिका उनको दोबारा से अमेरिका में जाकर रहने की इजाज़त दे दे ताकि वो अपने आराम से रह सकें, क्योंकि ख़तरा उनको ये भी होगा कि जब सदारत छोड़ेंगे तो फिर उनके अपने ज़ाती हिफाजत का बहुत बड़ा मसला बन जाएगा। और मैं समझता हूँ कि अमेरिका ने ये तो उनके साथ ये वादा कर लिया होगा कि वो उनका ख्याल रखेंगे। बहरहाल जो सबसे बड़ी बात है वो ये है कि वो चाहते हैं कि अपनी सदारत के टर्म में किसी किस्म का कोई उनके साथ मामला हो जाए तालिबान के साथ।
बहुत बहुत शुक्रिया राशिद साहब। जनाब, जहाँ तक तालिबान पाकिस्तान का ताल्लुक है और उनसे मुज़ाकरात का मौजू है, इस बारे में हम फिर किसी प्रोग्राम में गुफ्तगू करेंगे। लेकिन एक बात जो जिस तरफ इशारा किया है अभी मकसूद सिद्दीकी साहब ने कि चाहे तहरीक तालिबान पाकिस्तान हो या अफगानिस्तान के तालिबान हो, दोनों की क़यादत एक है, यानी दोनों के कायद मुल्ला उमर हैं और दोनों का ताल्लुक, मैं अपनी तरफ से ये बात कह रहा हूँ कि अलकायदा से नज़रियाती तौर पर दोनों अलकायदा से वाबस्ता हैं। तहरीक तालिबान पाकिस्तान तो साफ और वाज तौर पर ये ऐलान कर चुके हैं कि जमहूरी प्रोसेस और जमहूरियत पर वो बिल्कुल यकीन नहीं रखते हैं और जमहूरियत उनकी नज़र में लादीनियत के मुतरादिफ है। अफगानिस्तान में तालिबान को सियासी अमल में शामिल करने की जो कोशिश की जा रही है, तो मेरा सवाल ये है कि क्या अफगानिस्तान में 2014 के बाद कोई ऐसा सियासी सेटअप मुतारिफ कराया जाएगा जो तालिबान के लिए काबिल कबूल हो, और क्या तालिबान जमहूरी अमल को कबूल करेंगे, जमहूरियत के किसी अमल में शामिल होने के लिए तैयार होंगे, और अगर वो तैयार नहीं होंगे तो क्या जमहूरियत से हटकर कोई सियासी अमल अफगानिस्तान में पेश किया जा सकता है?
देखिए, ये बात बिल्कुल दुरुस्त है कि तालिबान ख्वाह वो पाकिस्तान के हों या वो अफगानिस्तान के हों, बहैसियत मजमूई को यानी पूरे तालिबान गुफ्तगु मुज़ाकरात पर यकीन नहीं रखते हैं, इफ़ाम व तफहीम पर यकीन नहीं रखते हैं, वो सिर्फ फौजी ताकत पर ही यकीन रखते हैं। उनका ये यकीन है कि फौजी कुव्वत से ही यानी सूरत हाल को अपने कंट्रोल में किया जा सकता है, और जो उनका दीनी लुक है या दीनी आउटलुक है वो भी बहुत ही इफरात तफरीद और इंतहा पसंदी पर मबनी है
जी।
और दोनों ही जगह के तालिबान के क्रिएशन में अमेरिका का हाथ रहा है, और जी और अलकायदा के क्रिएशन में भी अमेरिका का हाथ रहा है। यही वजह है कि दोनों में बड़ी हमाहंगी पाई जाती है। अलकायदा और तालिबान की अपनी यानी बहुत आपस में मुफाहमत है, स्ट्रेटेजी में भी, हिकमत अमली में भी, सोच में भी, दीन के हवाले से जो उनका मिसकंसीव्ड और मुनहरिफ तसव्वुर है उसमें भी वो बहुत हमाहंग हैं, और अमेरिका ने उनको इस मुनहरिफ इस्लाम के मुनहरिफ तसव्वुरात के साथ उनकी तख्लीक ही की है। अब रहा के बीच में जाहिर है कि चूंकि बाज ममालिक को जो खित्ते के ममालिक हैं जैसे पाकिस्तान, उनकी इन्वॉल्वमेंट तो होनी थी, रहनी थी। अब जब पाकिस्तान के मुफादात को नुकसानात पहुंचने लगे, उनके जो पाकिस्तान के अपने कौमी मुफादात हैं, तो फिर पाकिस्तान की जो है वो तालिबान के साथ हिमायत वो मशरूत हो गई। अमेरिका ने वजीरिस्तान में यानी CIA ने खुद पहले तो हमकारी की पाकिस्तान की इंटेलिजेंस एजेंसियों के साथ, और इस हमकारी और तामुन के दरमियान उन्होंने अपने नेटवर्क्स खुद डेवलप कर लिए। उसके नतीजे में इन्होंने पाकिस्तानी तालिबान बना दिए। जाहिर है पैसों का किरदार रहा और इंटेलिजेंस का अपना किरदार रहा, उसके नतीजे में CIA ने, अब जाहिर है वहां पाकिस्तान इंटेलिजेंस एजेंसी ने पाकिस्तान के खिलाफ इंटरेस्ट, पाकिस्तानी इंटरेस्ट से क्लैश पाया उस पाकिस्तानी तालिबान का, जिसकी अमेरिका पुष्ट पनाही करने लगा वहां।
जी जी,
तो एक तरह से ब्रीच ऑफ ट्रस्ट भी अमेरिका ने किया पाकिस्तान के साथ, वजीरिस्तान और उस उन इलाकों में, और एतमाद को मजरूह किया। पहले तो उन्होंने हमकारी की और फिर उसने अपना एक तालिबान से रिलेशन डेवलप कर लिया, जिसके नतीजे में पाकिस्तान की तालिबान, वरना आउटलुक और परसेप्शन में, यानी ये कि उनके तर्ज तफक्कुर में कोई बुनियादी फर्क नहीं है।
जी, दोनों एक ही।
ये इस वजह से ये नहीं, तो चुनांचा इनसे ये तवक्को करना कि ये किसी जमहूरी कदर पर, यानी कि जमहूरी
शामिल होंगे,
मुश्तमिल किसी जमहूरी निजाम
जी, जी,
को कबूल करेंगे, मेरा ख्याल है कि ये
बहुत बहुत
सादा लोही, ओवर सिंप्लीफिकेशन, हद से बड़ी हुई सादा लोही हो।
जी, बहुत बहुत शुक्रिया राशिदा साहब, बहुत बहुत शुक्रिया। डॉक्टर कंदील अब्बास साहब, जनाब हमारे पास वक्त कम रह गया है, 3 मिनट, 3.5 मिनट का वक्त है हमारे पास। यही सवाल मेरा आपसे है कि अफगानिस्तान के सियासी अमल में अगर तालिबान को शामिल करना है और आइंदा का जो हुकूमती सेटअप हो उसमें तालिबान को अगर शामिल करना है तो वो सेटअप क्या होगा? अगर तालिबान जमहूरियत की नफी करते हैं तो जमहूरियत से अलग हटकर क्या अब अफगानिस्तान में कोई और सियासी निज़ाम मुतारफ कराना मुमकिन है?
देखिए, बिल्कुल आपने ठीक कहा कि तालिबान बुनियादी तौर पर जो उनकी आइडियोलॉजी है वो खिलाफत का नाम लेते हैं, अमारत का नाम लेते हैं, और यही सिस्टम उन्होंने पहले डेवलप भी किया था अफगानिस्तान में। लेकिन प्रॉब्लम यह है कि जब अमेरिका की सरपरस्ती में कोई डायलॉग होता है या कोई पीस प्रोसेस होता है तो उसमें अफगानिस्तान के अंदर और इस रीजन के अंदर पेचीदगियाँ ज़्यादा आती हैं। लेकिन जो अभी तालिबान की तरफ से मौकफ सामने आया वो बहुत सी अपनी चीज़ों से पीछे हटे हैं, क्योंकि आमतौर पर जो शरायत अफगान हुकूमत की तरफ से, अमेरिका की तरफ से और दूसरी ताकतों की तरफ से आई थी कि अफगानिस्तान अपना राबता अलकायदा से ख़त्म करें, तो उन्होंने बराह रास्त तो ये बात नहीं की, लेकिन ये उन्होंने कमिट किया कि अफगानिस्तान की सरजमीन को वो किसी दूसरे मुल्क के खिलाफ इस्तेमाल नहीं होने देंगे, यानी इनडायरेक्टली उन्होंने ये कहा कि वो अलकायदा से अपना राबता तोड़ेंगे। दूसरी तरफ जो पावर शेयरिंग के ऊपर वो मेरा ख्याल है इस फॉर्मूले के ऊपर आना चाहते हैं कि जब पॉलिटिकल स्ट्रक्चर बने अफगानिस्तान का जो भी, उसमें तालिबान भी डिसीजन मेकिंग में शामिल हों, और वो एक्सपेक्ट ये कर रहे हैं कि जब वो पावर शेयरिंग के अंदर आएंगे तो आहिस्ता आहिस्ता बाकियों को वो आइसोलेट करके अपनी डोमिनेंस बना लेंगे। लेकिन और यही चीज़ जो वहाँ की पोलिटिकल पावर्स हैं उनके लिए एक खतरा भी है। लेकिन अब वहाँ का चूँकि एक ट्राइबल सिस्टम है, उस ट्राइबल सिस्टम की रूट्स हैं कितनी सदियों के अंदर, और वहाँ के वो कबाइल ये चाह रहे हैं कि एक ऐसा सिस्टम बनाया जाए जिसमें तालिबान अपनी जगह पर लेकिन पूरे अफगानिस्तान को उसमें नुमाइंदगी मिल सके। अब प्रॉब्लम यहां पर जो बार बार आ रहा है, जो इंटरनल जो सिचुएशन है उसमें बेरूनी एक मुदाखलत है। हम देखते हैं कि अमेरिका ने अब नई स्ट्रेटजी ये बनाई है कि खुद मुस्लिम ममालिक को इस्तेमाल किया जा रहा है अफगानिस्तान जो मुस्लिम वर्ल्ड है इसके अंदर अपने इंफ्लुएंस के लिए। सीरिया के अंदर हमने देखा, इजिप्ट के अंदर हमने देखा कि सऊदी अरब, कतर, अमारात, इन मुल्कों का इस्तेमाल किया गया। अफगानिस्तान के मसले में भी उनकी स्ट्रेटजी में चेंज आई है, कतर को उन्होंने इन्वॉल्व किया लेकिन वहाँ पे बात अगर नहीं बनी तो अब सऊदी अरब को इन्वॉल्व किया जा रहा है, और उसको इन्वॉल्व करके अमेरिका इनडायरेक्टली अफगानिस्तान में वो सेटअप लाना चाह रहा है जिसको वो चाहते हैं। लेकिन इसकी वजह से प्रॉब्लम ये बन रही है कि तालिबान और अफगान हुकूमत के दरमियान एतमाद की फजा नहीं है। करजई साहब और वहाँ की जो एस्टेब्लिशमेंट है अफगानिस्तान की, उनको ये खतरा महसूस हो रहा है कि अगर इस तरह के कोई मुज़ाकरात शुरू होते हैं जिसमें अमेरिका की सरपरस्ती होगी या बैरूनी ताकतों की, तो फ्यूचर में हो सकता है कि करजई साहब का भी पत्ता गोल हो जाए और बाकी भी वहाँ पर ना रहें। ऐसी सिचुएशन में मेरा ख्याल है कि कोई ज्यादा उम्मीद तवक्कुआत पर बस्ता नहीं की जा सकती। अहम बात यह है कि यहां पर जो अफगानिस्तान के हमसाया ममालिक हैं, पाकिस्तान और ईरान खास तौर पर, जिनके ऊपर अफगान मुहाजिरों का बोझ भी रहा है, इनको इनकार के और वहां का जो पॉलिटिकल पीस प्रोसेस है उसको शुरू किया जाए।
बहुत बहुत शुक्रिया, बहुत बहुत शुक्रिया कंदील अब्बास साहब और डॉक्टर मकसूद सिद्दीकी और राशिद आज साहब के भी शुक्रगुजार हैं। तीनों तजिया निगारों के ख्याल आपने मुलाहजा फरमाए। बहरहाल अफगानिस्तान के मुस्तकबिल का मसला बहुत ज़्यादा पेचीदा नज़र आता है जिसका सुलझाना आसान नहीं है। बहरहाल कोशिशें जारी हैं। प्रोग्राम के बारे में हमें आपकी राय का भी इंतज़ार रहेगा। हमारा ईमेल एड्रेस है andaz_jahan@theRateOfSahaTV.ir। अगले प्रोग्राम तक के लिए हम आपसे इजाज़त चाहते हैं। खुदा हाफिज़।